उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क मार्फत काठमाडौँ उपत्यकाभित्र 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा हामी कृष्ण विरलको उपन्यास लालचुडीको वाचन सुनिरहेका छौं। यसको चौथो श्रृंखलासम्म हामीले लालचुडी गएको साता पनि सुनाएका थियौं। सुनाउँदा यसभित्रकी पात्र मुख्य पात्रको बिहा हुन सकिरहेको छैन। अब के हुन्छ सुनौ। श्रुति सम्वेकमा कृष्ण अविरलको उपन्यास लालचुडीको पाँचौं श्रृंखला वाचन।
रंगी सारी गुलाबी चुनरिया रे, रंगी सारी गुलाबी चुनरिया रे, मोहे मारे नजरिया सबरिया रे, मोहे मारे नजरिया सबरिया।
मेरी दिदी मभन्दा 5 वर्ष जेठी छे। त्यसपछि दुईटा दाईहरू जन्मेर मात्रैमा जन्मिएकी हुँ। तर मभन्दा अघि जन्मेका दुईटै दाईहरू बाँच्न सकेनन्। एउटा जन्मिँदै मरेको थियो अरे, अर्को चाहिँ जन्मेको 6 महिनापछि निमोनिया भएर बितेको रहेछ। म पछि 2 बहिनी र 1 भाइ छन्। हाम्रो बुबा छिमेकी गाउँमा गाविस सचिव हुनुहुन्थ्यो। साह्रै इमान्दार, घुस खाने, भ्रष्टाचार गर्ने काम कहिले गर्नु भएन भन्छन् उहाँलाई नजिकबाट चिन्नेहरू। काल पनि असल मान्छेका लागि चाँडो आउँदो रहेछ भनेर अझै उहाँको गुण गाउँछन्। उहाँ आफ्नो कालगतिले मर्न पाउनु भएन, पुलिस र विद्रोहीको भिडन्तको चेपुवा पर्नुभएको थियो। त्यस बेला उहाँ साइकल चढेर अफिसबाट आउँदै हुनुहुँदो रहेछ। त्यही बेला बाटोमा सदरमुकामबाट गएको पुलिसको टोली र भूमिगत विद्रोही पार्टीका कार्यकर्ताबीच दोहोरो गोली हानाहान भएछ। चेपुवामा पर्नुभएको बुबा बिचरा उम्कनै पाउनु भएनछ। छातीमा गोली लागेर साइकलसँगै कल्फर्ट छेउमा पुर्लुक्क ढल्नु भएछ। हाम्रो घरको कमाउने भन्ने नै उहाँ हुनुहुन्थ्यो। उहाँ नै मारिएपछि हामी बेसहारा भयौँ। अब के गरी बाँच्ने होला भनेर चिन्तित भएका थियौँ। केही महिनापछि सरकारले 7 लाख रुपियाँ राहत दिएपछि हामीलाई बाँच्ने आशा पलायो। भिडन्त भएको देख्नेहरूका भनाइमा उहाँ पुलिसको गोली लागेर ढल्नु भएको थियो। तर सरकारले विद्रोहीको गोलीबाट मारिएको भन्ने मुचुल्का उठाएर राहत दिएको थियो। सरकार आफ्नै झुटको खेती गर्ने, कत्रो लाजमर्दो कुरा। बुबाको मृत्युपछि राहत पाएकै पैसाबाट कलैयामा घडेरी किनेका थियौं। बच्चाको पैसाले अर्को वर्ष दिदीको बिहे गरेका थियौं। मलाई केटाहरू हेर्न आउने कुराले वाक्क लाग्न थालिसकेको थियो। एकपछि अर्को केटाले खोट लगाउँदै हिँड्न थालेपछि दिदी र बहिन पनि हैरान भएका थिए। ममा कुनै उदास देखिन थाल्नु भएको थियो। सायद सोच्नुहुन्थ्यो, हे भगवान्, कुन दिनमा मैले यो छोरी जन्माएछु भनेर। हाम्रो समाजमा छोरी जन्मिनुलाई एक प्रकारले शोकको रूपमा लिइन्छ। अलिक काली वा डेरा आँखा भए भने त झन् नालीमा फाल्नु पर्यो हुन्थ्यो भन्ने चाहिँ गरिन्छ। अझ अहिले अल्ट्रासाउन्डको प्रविधि ग्रामीण सहरहरूमा समेत उपलब्ध भएपछि त गर्भपतन गर्ने प्रवृत्ति वात्तै बढेको छ। गर्भवतीको स्वास्थ्य अवस्था खराब नै किन नहोस्, पेटमा छोरी छ भन्ने कुरा थाहा पाउनसाथ जबरजस्ती गर्भपतन गराइन्छ। गर्भवतीको गर्भपतन गर्ने इच्छा होस् नहोस्, त्यसको कुनै अर्थ हुँदैन। तर सँगैमा छोरा जन्मिएको छ भने खुसियारी मनाइन्छ। बिहे गर्दा दहेज माग्न पाइने भयो भनेर हर्ष बढाइने गरिन्छ। जन्मेपछि भने कालो वर्णको डिरो वा दुब्लो छ भने पनि घिके लड्डु टेढो होला, घिउको लड्डु टेढो भएर के फरक पर्छ भनिन्छ। त्यति मात्रै होइन, छोरी धेरै भएका बाबुआमा समाजमै अपहेलित हुन्छन्। काका बड्का बाबु र तिनका परिवारले झन् बढी हेप्छन् अपुतालीको अंश पाइने लोभमा। पुष पन्ध्र गते फेरि आइपुग्यो। मलाई हरेक वर्ष यो पुष पन्ध्र नआइदिए हुन्थ्यो जस्तो लाग्थ्यो, तर तिथिमिति भन्ने कुरा छेकेर कहाँ छेकिने रहेछ र यो मेरो जन्मदिन हो। त्यो पुष पन्ध्रदेखि म 23 पुगेर 24 वर्ष लाग्दै थिएँ। आम मानिसहरू आफ्नो जन्मदिन आउँदा खुसी हुन्छन्, आफ्नो हिन्दू परम्परा विपरीत नै किन नहोस्। सहरतिर त साथीहरू बोलाएर केक काटेर रमाइलो गर्छन्, साथीसङ्गी र आफन्तहरूसँग रेस्टुरेन्ट जान्छन्। जन्मदिनप्रतिका हेराइ र बुझाइहरू आआफ्नै हुन्छन्, तर मलाई भने जन्मदिन आउन साथ आयु घटेकोमा चिन्ता बढ्न थाल्छ। आफ्नो आयु एक वर्ष कम भयो जस्तो लाग्छ। विगत वर्ष सदुपयोग गर्न नसकी बेकारमा खेर फालेकोमा पश्चाताप लाग्छ। जन्मदिनमा अरू खुसी हुन्छन्, म चाहिँ आयुको एक वर्ष मृत्यु भएकोमा शोकमग्न छु, छटपटिन्छु। जीवन बाँच्न सकारात्मक सोचको आवश्यक हुन्छ। खरानीमा पनि सुन्दरता खोज्न सक्नुपर्छ, ठेस लाग्दा पनि सजग हुने पाठ सिक्नुपर्छ, अँधेरी रातमा पनि उज्यालो देख्न सक्नुपर्छ। त्यही बिहान मैले कुनै पत्रिकामा पढेकी थिएँ, तर त्यसबेला मलाई त नकारात्मक सोचाइले यसरी बेरिसकेको थियो कि मानौ म कुहिरोको काग नै भइसकेकी थिएँ। हाम्री आमा सोझी त हुँदो हो, अझैसम्म भदारनाथमा पनि हुनुहुन्छ। जन्मदिनको दिन भरसक छोराछोरीले नुहाई धुवाई गरी चोखो नितो भएर मन्दिरमा गई पूजा गरून् भन्ने चाहनुहुन्छ, तर मलाई भने पूजा गर्ने भन्ना साथ शरीरभरि काँडा उम्रेर आउँछ। त्यो बिहान आमाको मन राखिदिनका लागि पनि मैले शिव मन्दिर जानुपर्थ्यो, त्यसैले बिहानै नुहाई धुवाई गरी ऐना अगाडि बसेर कपाल कोर्न थाले। अनि अब त हम केस झार देता नि, खै म कोरिदिन्छु। कताबाट बत्तीर आइपुगे कान्ताले मेरो हातबाट काइयो खोसी र कपाल कोरिदिन अघि सरी। मैले यसलाई न्यानो स्नेह सम्झेँ। एकैछिन मौनता फैलियो। म बितेको वर्षका उपलब्धिका बारेमा सोचिरहेकी थिएँ। हे भगवान्, बहिन 81 चिचाई माई होइन देखि, दिदीको त केसो पाके लागल बा। हेर्नुहोस् न आमा, दिदीको त कपाल पनि फुल्न थालिसकेछ। मलाई खपिन सक्नु भएर आयो। पुसको जाडोमा पनि पसिना छुट्ला जस्तो भयो। बहिनीले जनाजान मेरो खिल्ली उडाए जस्तो लाग्यो। के म साँच्चै बुढी भएकै हुँ, आफैसँग प्रश्न गरे। टाउको उठाएर मैले सामान्यमा आइपुग्नु भएकी आमालाई फुलुक्क हेरेँ। उहाँको अनुहार अघिल्लै दिन जारा उखेलिएको फर्सीको लहरा जस्तै भएको थियो। गाउँमा मेरो विषयलाई लिएर कुराको लहर चल्न थालेको थियो। लहरी खोकी जै बेकामी ओठहरू बरबराउन थालेका थिए। उनीहरूले समय कटाउनका लागि राम्रै न्यू भेट्टाएका थिए। छिमेकीका टिका टिप्पणी सुनेर आमा दिदीहरू हैरान भइसक्नु भएको थियो। यसैले पछिल्लो पटक दिदी र आमाले सल्लाह गर्नुभएको छ, अबको केटा आउँदा मलाई दिदीकै घर वीरगन्जमा देखादेखको प्रबन्ध मिलाउने। एक हप्ता पनि नबित्दै एउटा केटाको कुरा आयो। लैका कलैया के ह, खानदानी बा, धनिक बापके छोटा बेटा ह। केटो कलैयाको हो, खानदानी छ, धनीबाउको छोरो, दुई दाजुभाइमध्ये कान्छो, आदि इत्यादि। हाम्रो समाजको विडम्बना यो पनि हो कि केटी जतिसुकै विलक्षण पढेकी र आत्मनिर्भर भए पनि उसका आफन्तहरूले हेरिदिन आइदिनुहोस् न भनेर केटापक्षलाई अनुरोध गर्नैपर्छ। त्यसपछि मात्रै केटापक्ष हेर्न जाने चलन छ। सुरुमा केटापक्षबाट अनुरोध गर्ने काम एकदमै कम हुन्छ, हुँदै हुँदैन भने पनि हुन्छ। आश्चर्य भनौँ, यसपटक केटापक्षबाटै कुरा आएको थियो। यसकारण पनि दिदीको घरमा देखभेट गराउने भन्दा केटापक्षले शङ्का गरेन। नत्र किन, के कारणले घरमा नदेखाएर दिदीको घरमा देखाउन लागेको? कतै केटीको चरित्रमा खोट छ कि आदि भनेर नानाथरी शङ्का गर्न थालिहाल्छन्।
रङ्गी सारी गुलाबी
संयोगले त्यो दिन पनि सोमबार नै थियो। मैले शिवजीको व्रत लिने दिन माघको महिना थियो। त्वानोले गर्दा बिहानदेखि घाम लाग्न सकेको थिएन। जाडोले गर्दा रुखबोटहरू पनि कक्रक्क परेका थिए। आँखा सामान्यभन्दा परतिरको दृश्य देखिन्नथ्यो। म बिहानै नुहाइ धुवाइ गरेर घरबाट निस्केँ। मैले रक्सोल गएर हाते ब्याग लगायत केही श्रृङ्गारका सामग्री किन्नु थियो। सामान किनेर त्यतै दिदीको घरमा खाना खान आइपुग्छु भने बस स्ट्यान्डमा पुगेर निकै बेर बस कुरेँ। बल्ल तल्ल एउटा मिनी बस आयो, छतभरि साइकल राखेर। बसभित्रको भिड देखेपछि मलाई त्यसमा चढ्ने आँटै आएन, किनकि त्यस्तो भिडमा चढ्दा लोग्ने मान्छेहरूले केटीहरूलाई चेप्टाएर नितम्बमा आफ्नो गुत्ताङ रगडेर कुन हालतमा पुर्याउँछन् भन्ने कुरा मैले धेरैचोटि भोगिसकेकी थिएँ। त्यसपछि पनि मैले निकै बेर बस कुरेँ, तर अर्को बस झन् भिड आयो। परतिर विक्रम टेम्पो लागिरहेको थियो, मैले त्यसमा नचढी सुखै पाइनँ। राजधानी काठमाडौँ प्रदूषित भयो भनेर राज्यका तर्फबाट मधेसका जनतालाई उपहार पठाइएका यी थोत्रा विक्रम टेम्पो चढ्नुपर्दा मलाई साँच्चै दिक्क लाग्छ। चाहे मान्छे मोटै मोटा चढुन् या दुब्ला, बाक्लो लुगा लगाउने जाडोको बेला होस् या पसिना आउने गर्मी, दसजना राम्ररी नअटाउने सिटमा बाह्रजना नकोची हिँडाउँदै हिँडाउँदैनन्। मानौ हामी यात्रु भनेका टेम्पो चालकहरूको लागि भेडा बाख्रा हौँ, जति कोचे पनि मिल्ने। वैशालु स्त्रीहरूसँग टाँसिन पाउँदा कतिपय पुरुषहरूलाई रमाइलो पनि लाग्ला, तर हाम्रो कुन बिजोक हुन्छ भनिरहनै पर्दैन। गर्मीमा त झन् अरूको पसिना गनाएर खपिसक्ने हुँदैन। म भित्तापट्टिको खाली सिटमा बसिरहेकी थिएँ। दारी समेत सेत्तै फुलेको एउटा बुढो, बेटी तन्का ओनै घुसक न, नानी तिमी अलि उता सर न भन्दै मेरो छेउमा आएर बस्न गयो। ऊ पान चपाइरहेको थियो गुरु उघ्राए जस्तै। परतिरको सिट पनि खाली नै थियो। एकमनले त लाग्यो यही सिटमा बस्नुपर्छ भन्ने के छ, पल्लो सिटमा बस्नुहोस् भनिदिउँ, तर भनिन, चुपचाप सरिदिएँ। अगाडि सामान्यको सिटमा अद्वैंसी पुरुष बसेको थियो, हेर्दा निकै सभ्य जस्तो देखिने। त्यसको परतिर एउटी ग्रामीण महिला थिइन्। दिमागमा भरि दिदीको घरमा हेर्न आउने केटाको बारेमा दृश्यले उथलपुथल मचाइरहेका थिए। सोचिरहेकी थिएँ त के भनौँ, फेरि भोग्नुपर्ने अपमानका लागि मानसिक तयारी गर्दै थिएँ। त्यसै बेला मसँग टाँसिएर बसेको वृद्धले टेम्पोभित्रै पानको थोक पिच्च मार्यो। त्यो देखेपछि मलाई यति धेरै दिग्मिग भयो कि आफूलाई सम्हाल्न समेत मुस्किल होला जस्तो भयो। एक्काइसौँ शताब्दी लागिसक्दा पनि हामीले सभ्यता सिक्नै सकेनौँ। आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकार हनन गर्नु हुँदैन भन्ने कुरा बुझ्दै बुझ्दैनौँ। म सोचाइको तरेलीमा झुलिरहेँ, हामी कहिलेसम्म सभ्य भइसक्छौँ होला। एकैछिनमा सामान्यमा बसेको पुरुषले खनी निकालेर मार्न थाल्यो। त्यसको रागले मलाई फेरि उकुस मुकुस बनायो। मैले हतार हतार रुमाल झिकेर मुख छोपेँ। मैले अरूका अनुहारका पाना पल्टाउँदै भाव पढ्ने कोसिस गरेँ। असभ्यताको सकस टेम्पोभित्र बसेका आधा दर्जन बढी सबैलाई भएको देखिन्थ्यो, तर सभ्यताको गुरु बन्ने वा विद्रोह बोल्ने ताकत कसैसँग थिएन। रूपमा सभ्य देखिने त्यो पुरुष आफ्नो काममा निर्वाह थियो। माडिसकेपछि हात पड्काएर बुङ बुङ धुलो उडायो। उसकी छेउकी ग्रामीण महिलाले नराम्रोसँग हाच्छ्यौँ गरिन्। उनले हाच्छ्यौँ गरेको देखेपछि त्यो भद्र पुरुष उनीतिर पुलुक्क हेरेर मुसुक्क मुस्करायो अनि खैनीको फाँको तल्लो ओठभित्र चेप्यो। जाडोले गर्दा त्यति धेरै मान्छेहरू घरबाट निस्केका थिएनन्, त्यसैले टेम्पो भरिन झन्डै आधा घन्टा लाग्यो। बल्ल बल्ल 8 बजेतिर मात्र त्यहाँबाट हिँड्यो। हिँड्ने बेलामा काखमा दुधे बच्चा च्यापेको एउटी महिला आइन्। खलासीले उनलाई दुईतर्फी सिटको बीचमा भागमा रहेको साँगुरी खाली ठाउँमा मुडा राखेर बसायो। बाटोमा भेटिएका केही मान्छेहरू पछाडि झुन्डिए। त्यहाँ नअटाएपछि केही छतमा पनि बसे। गर्मी महिना भएको भए पसिना गनाएर खपिसक्नु हुने थिएन। जाडो महिना भएकोले मानिसहरू अर्काको शरीरबाट आएको तातोलाई समेत न्यानो मानिरहेका थिए। मलाई भने उकुस मुकुस भइसकेको थियो, त्यसैले पर्दा हटाएर बाटो छेउछाउका दृश्यहरू हेर्न थालेँ। तुहानोको कारण टाढाको दृश्य नदेखिए पनि सडक छेउछाउका दृश्य प्रष्टै देखिन्थ्यो, तर मैले बाहिर पनि धेरै बेर हेरिरहन सकिनँ। गम्छाले मुख छोपेर सडक छेउछाउमा दिशा गरिरहेका बग्रेल ती दृश्यले उकुस मुकुस नै गराए। जंगली युग सम्झाउने यो बानी व्यवहारबाट हामी मधेसवादी कहिले मुक्त हुने होला? मैले आफैसँग प्रश्न गरेँ। प्रतिमा चोक पुग्न नपाउँदै टेम्पोको स्टार्ट बन्द भयो। ड्राइभरले पटक पटक कोसिस गर्यो तर सकेन। त्यसपछि खलासीतिर फर्केर उसले के भन्यो मैले बुझिनँ। खलासी त हामीसँग भाडा पो माग्न थाल्यो। जगतक पहुँचाइले बिना कैसन भाडा? पहिले हामी के जगतक पहुँचाओ न, टुङ्गोमा नपुर्याइकेको भाडा पहिले टुङ्गोमा पुर्याउन। कतिपय यात्रुहरू ओर्लिएर खलासीसँग कल्याङ मल्याङ गर्न थाले। यहाँ तक के भाडा दिए कहता नि, घण्टाघर तक के थोरै माग्ता नि बे, यहाँसम्मको भाडा दिनुहोस् भनेको, थोरै घण्टाघरसम्मको मागेको छ। खलासीले आफ्नो केटोले जोस देखायो। निकै गल्फती भयो। आफ्नो सिट छोडेर आएर ड्राइभरले भन्यो, घण्टाघर तक पहुँचाइला चल्नी हा, मेसिनरी चिज हा, रास्तोमै बिगड गइल, अब का करी, हामी हो कि पेटके सवाल बा, यहाँ तक के भाडा दिएन, तपाईँहरूलाई घण्टाघरसम्म पुर्याइदिने भनेर हिँडेको, मेसिनरी चिज हो, बाटोमा बिग्रियो त के गर्ने, हाम्रो पनि पेटको सवाल हो, यहाँसम्मको भाडा दिनुहोस् न। कबाडीमै भी नबिकाए वाला टेम्पो तोहने के चलावेला के कहलक, कबाडीमा पनि नबिक्ने टेम्पो तिमीहरूलाई कसले चलाउन भने त, एउटा अद्वैंसी पुरुषले भन्यो। जगतक पहुँचाओले बिना बीच रास्तामै छोड्ला पर भाडा देवे के परी कह के कहाँ लेखलबा, टुङ्गोमा नपुराई बीच बाटोमा छाड्दा भाडा दिनुपर्छ भनेर कहाँ लेखेको छ? ऊ भाडा नतिरी हिँड्न खोज्दै थियो। ओइ भैया, ठिक न होइन, समझ लिया, ओइ दाई, राम्रो हुँदैन है, बुझेको छौ? खलासीले त्यो मान्छेलाई धम्कायो। ऊ गाउँले महिलाको बाँकी पैसा फिर्ता दिँदै थियो। मलाई त्यो झमेलामा फस्न मन लागेन। म रस चन्दा नै भयो भन्ने सोच्दै भाडातिर हिँडेँ। त्यस बेलासम्ममा तुवालो हटेर अलि परतिर देखिने भएको थियो। म फटाफट हिँडिरहेकी थिएँ। एकैछिनमा पूर्व राजा वीरेन्द्रको पूर्णकदको शालिक भएको ठाउँ अर्थात् प्रतिमा चोक आइपुग्यो। मैले पुलुक्क त्यो शालिकलाई हेरेँ। कठाङ्ग्रिने जाडोको बेला पनि शालिक नयाँ रङरोगनले टलक्क टल्किरहेको थियो। त्यस मन्दिरको पार्क पनि चिटिक्क पारेर सजाइएको थियो। एक वर्ष अघिसम्म बस पार्क अगाडिको भानु चोकमा धुवाँ धुलो खाएर उभिएको भानुभक्तको शालिक अहिले कहाँ छ कसैलाई थाहा छैन। मधेस आन्दोलनका बेला अराजकहरूको सयौं लात्ती खाएको घण्टाघर छेउको सहित थिर्वा मल्लको शालिक कहाँ पुग्यो कसैले खोजेको छैन। तर गणतन्त्र आइसक्दा पनि राजा वीरेन्द्रको शालिकले चाहिँ नयाँ कलेवर पाएको पाएकै छ। मैले मनमा नै सोचेँ, 7 सालको राणा विरोधी आन्दोलनमा गोली खाएर आफ्नो ज्यान गुमाउनु थिर्वा मल्लभन्दा सामन्ती राज्य सत्ताका नायक वीरेन्द्र महत्वपूर्ण हुन्? मैले आफैसँग सोधेँ, तर उत्तर बिहानको तुवालोमा कतै हराएको थियो। म सोच्दै हिँडिरहेको थिएँ। अगाडि एउटा टाँगावाल रक्सोल रक्सोल भन्दै कराउँदै रहेछ। टाँगामा मान्छे 28 बटेस थिए। गरुङ्गा गरुङ्गा सामान भएका बोरा पनि प्रशस्त थिए। भारत लान ठिक्क पारेको काँचो सखुवाको दाउराको बिटो पनि थियो। म जसोतसो त्यसैमा चढेँ र अलिकति खाली भएको टाँगावालको छेउमा गएर बसेँ। बाध्यता परेपछि सुविधा खोजेर पनि नआउने रहेछ। मेरो आँखा अचानक टाँगाको अगाडि बाँधिएको घोडामाथि परे। घोडी रहेछ, किनकिन मेरो मन चिसो भयो। टाँगा अगाडि बढ्यो। बाटोको बायाँपट्टि हरियाली रेस्टुरेन्ट एन्ड बार लेखेको साइनबोर्ड देखियो। त्यति बिहानै पनि रेस्टुरेन्ट अगाडि 3 केटीहरू प्लास्टिकका कुर्सीमा बसेर कपाल कोरिरहेका थिए। साला यी पहाडिया रन्डिसन, मधेसवाला आदमीकै लुटेला अनेक तरिका जान्ने बाँड्छन्। साला यी पहाडिया नखरमौलीहरू हामी मधेसीहरूलाई लुट्ने अनेक तरिका जानेका छन्। ती युवतीहरूलाई हेर्दै एउटा अद्वैंसी बोल्यो। टाँगामा भएका अरू पुरुषहरू गलल्ल हाँसे। मलाई भने झनक्करी छुटेर आयो। का यी लड्किसन आफ्नो सोखसे यी पेसामै आइल बाँड्छन्? के यी केटीहरू आफ्नो सोखले यो पेसा गर्न आएका हुन् भन्ने प्रश्न गर्न मन लाग्यो, भन्न मन लाग्यो। यी मर्दाना सनके आफ्नो लुटाएकै मन नैखे त ओक्नी किया न गैल्से भित हो जाई। दोग्ने मान्छेहरूलाई छुटिन मन नभए उनीहरू कहाँ नगए भइहाल्यो नि। टाँगा रेस्टुरेन्ट भएको ठाउँबाट निकै अगाडि बढिसकेको थियो। मैले टाउको पछाडि फर्काएर अघि बोल्ने मान्छेको अनुहार हेरेँ चिन्नका लागि, तर त्यो मान्छे तिनै युवतीहरू तिरेर कुटुक कुटुक थुक्ने लिइरहेको थियो। Ya bu me dove bale hari बसपारपट ओह्रालो लागेपछि घोडीले तान्न सकिन। मर्मतको अभावमा भत्केर जीर्ण भएको बाटो, क्षमताभन्दा बढी मान्छे त्यसमा पनि गरुङ्गा गरुङ्गा सामान भएपछि उसले कसरी तान्नुस्? तर टाँगावाल रिसायो, उसले घोडीलाई नराम्रोसँग चाबुक लगाइरह्यो। त्यो हिर्काइदेखेपछि मलाई सनन्न भएर आयो, चोट आफैलाई लागे जस्तो भयो। हिर्काएको हेर्नै सकिनँ, मैले घुँडामा टाउको घोप्टाएर आँखा छोपेँ। वास्तवमा मलाई टाँगामा जति नै घोडा र मधेसी समाजका हामी स्त्रीहरू उस्तै उस्तै लागे। मालिक बनाउँदाहरूले जे चाहन्छन् लगाममा बेरिएर त्यसैमा हिँड्नुपर्ने, उनीहरूले उठ भने उठ्नुपर्ने, बस भने बस्नुपर्ने, हाँस भने हाँस्नुपर्ने, रो भने रुनुपर्ने, शरीरले नथ्याक्न पाउँदैन, चाबुक खान तयार हुनुपर्ने, हाम्रो इच्छाको, क्षमताको, स्वतन्त्रताको, चाहनाको कुनै अर्थ नहुने दासयुगको अवशेष। हुन त दुनियाँमा पशु अधिकारका कुरा पनि उठिरहेका छन्। केही दिन अगाडिको राजधानी दैनिकमा पनि त्यस सम्बन्धी खबर पढेकी थिएँ। त्यो खबर पढेपछि मलाई लाग्न थाल्यो, अधिकारको सवालमा हामी मधेसका स्त्रीहरू विकसित मुलुकका पशुहरूभन्दा गए गुज्रेको अवस्थामा रहेछौँ, किनकि हाम्रो कुरा दुनियाँका कहिल्यै समाचारको विषय बन्न सकेन। टाँगावालले कोडीलाई दिएको यातना हेर्न मलाई साह्रै कठिन भयो, मैले नै चाबुक खाए जस्तो लाग्न थाल्यो। खप्नै सकिनँ, ओर्लिएर रिक्सामा जाने निर्णय गरे। कार्यक्रम श्रुति सम्वेकमा अहिले सुनिरहेको वाचन कृष्ण अविरलको उपन्यास लालचुडीको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। श्रुति सम्वेकमा हामी कृष्ण अविरलको उपन्यास लालचुडीको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। रक्सल पुग्न झन्डै 10 बजिसकेको थियो, पसलहरू खुलिसकेका थिए। म सरासर पहिलेदेखि सामान किन्दै आएको कस्मेटिक पसलमा पुगेँ। मैले आफूलाई चाहिएको ब्याग, चिम्टी, लिपस्टिक लगायतका सामानहरू रोजेँ। त्यही बेला अचानक मेरो आँखा सोकेसमाथि सजाएर राखेका चुडीमाथि परे। थाहै नपाई मैले लालचुडी सुमसुमाएँ। त्यो दृश्य दोकानीले हेरिरहेको रहेछ। रङ्गे हात पक्राउ परेको जस्तो स्थिति भयो। मैले मोल नसोधी सुखै पाइनँ। 40 रुपियाँ दर्जन। चुडीको झुत्पो हातमा लिएर बोल्न खोज्दै उसले भन्यो, मिलाकै दिएँ, केतना दर्जन लिएँ, मिलाएर दिन्छु, कति दर्जन लिनुहुन्छ? म अलमलमा परेँ, टोलाएर चुडी हेरिरहेँ। छोड दिए अबिन, अहिलेलाई होस्, निकै बेरपछि मैले भने। दोकानेले चाहिँ चुडी निकालेर सोकेस अगाडि फिजाइसकेको थियो। मेरो जवाफपछि उसको अनुहार रक्सोलको नाली जस्तै भयो। मैले उसको अनुहारमा हेरेँ। उसको अनुहारले भनिरहेको थियो, लालचुडी लगाउने भाग्य भए पो किन्थे। अब मलाई त्यो दोकानेका सामु उभिन समेत कठिन भयो। अरू सामानको पैसा बुझाएर त्यहाँबाट हिँडेँ। अघिल्लो दिन दिदीले रक्सोल जाने भए चना मटरहरू पनि लिएर आउनु भन्नुभएको थियो, हेर्न आउने केटा पक्षका मानिसहरूलाई खुवाउनका लागि। एक मनले त लाग्यो, तिनीहरूले पनि कुनै न कुनै खोट देखाएर हिँड्ने हुन् क्यारे। सालेहरूलाई घिचाउने सामान बेकारमा म बोकेर किन लैजाऊ? तर मन फर्कियो, किनकि यसपटकको केटा आफन्तको माध्यमबाट बिन्ती गरेर हेर्न बोलाइएको थिएन। ऊ आफै खोजेर आउन लागेको थियो। त्यसैले होला मनले सम्भावनाको धीरतिपे उज्यालो देख्यो, अँधेरी रातमा जुनकिरीको पिँच जस्तो। म सामान किन्न किराना दोकानमा गएँ, तर छक्क परेँ। चिताउँदै नचिताएको आश्चर्य देखे जस्तो लाग्यो। मैले देखेको कुरा सत्य होइन कि भनेर राम्ररी निहालेँ। त्यो सत्य मात्रै नभएर अकाट्य सत्य थियो, जसलाई मैले एक हप्ता अगाडि मात्रै नेपाल टेलिभिजनमा राष्ट्रियताका विषयमा चर्का चर्का कुरा गरिरहेको देखेकी थिएँ। मलाई हाँस उठेर आयो। वास्तवमा हाम्रा राष्ट्रिय स्तरका नेताहरू मञ्च पाउन साथ राष्ट्रियताका पक्षमा चर्का चर्का कुरा गर्छन्, राष्ट्रिय स्वाभिमान खतरामा परेको भाषण छाड्छन्, जनता जागरूक हुन आवश्यक भएको बताउँछन्, तर आफैले बोलेको कुरा व्यवहारमा 1% पनि लागू गर्दैनन्। मैले रक्सोलमा देखेको एउटा अनुहार राष्ट्रिय स्तरका तिनै द्वैत चरित्रका नेताहरू मध्येको एउटा अनुहारसँग मिल्थ्यो, जो मेरो सामान्यमा 5 किलो चिनी र अरू खित्रिङ मित्रिङ सामानका लागि दोकानेसँग दलाली गरिरहेका थिए। तिनको अनुहार हेर्न मन लागेन। पहिलेदेखि चिनिराखेको अर्को दोकानमा जान भनेर मूल सडकमा निस्केँ। बाटोमा सेतो प्लेटको प्राडो रोकिरहेको थियो, त्यसको पछाडि पहेँलो प्लेटको टाटा मोबाइल थियो, जसको डिकी घरेलु सामान र खाद्यान्नका झोला बोराले अट्ठेस मट्ठेस देखिन्थ्यो। म बिनाजुको घर फर्केँ। रिक्सामा एकजना दिदी सहयात्री भइन्। अचेल रक्सोल पुगेर आउनु पनि निकै झन्झटको काम हुन थालेको छ। पारीबाट आउने इन्धन र अन्य मालसामान बोकेका ट्रक अनि यताबाट क्षमताभन्दा बढी गिट्टी बालुवा बोकेका ट्रकले बाटो सधैँ खचाखच हुन्छ। ट्राफिक प्रहरीहरूको निरीहपनबीच रिक्सावाला, टाँगावाला र साइकलवालाहरूको तछड मछड। चिताएको समयमा त कहिले घर आइपुगिन्न। आफ्नो नियमित डालीभन्दा माथि एक स्टेप अग्लो बनाएर त्यसमाथि पोखिने गरेको गिट्टी बालुवा बोकेर इन्डियातिर गइरहेका ट्रकहरू देख्दा मलाई साँच्चै दिक्क लाग्छ। वास्तवमा भन्ने हो भने पतलैया रक्सोलको सडक जीर्ण हुनुमा यिनै ट्रकवालाहरू जिम्मेवार छन्, तर तिनलाई कसैले केही गर्न सक्दैन, नियम कानुन नै नभए जस्तो। क्षमताभन्दा बढी काँचो दाउरा बोकेका साइकलवाला, ठेलावाला र ट्र्याक्टर दिनहुँ सयौँको सङ्ख्यामा रक्सोलतिर गइरहेका छन्। अनुगमन गर्ने निकायले केही नगरेको देख्दा त झन् मेरो कम्पारो नै तातेर आउँछ। कसैलाई यो काम गरिबीको उपज जस्तो पनि लाग्छ, तर के गरिब भयो भन्दैमा प्राकृतिक सम्पदा नै मासेर आफ्नै खुट्टामा बन्छरो हान्ने त। पतलियातिर गएको बेला त झन् मलाई आँसु नै आउला जस्तो हुन्छ। त्यहाँको वन जङ्गलको फडानी देखेर, त्यहाँ सिमरामा जिल्ला वन कार्यालय छ तर केही गर्दैनन् त्यहाँका तलब माराहरू। मानौ उनीहरूको काम भनेको हाजिर गरेर तलब खानु मात्रै हो। अहिले पनि वन विनाश रोकिएको छैन। दिन दुगुना रात चौगुना त्यत्रो वन विनाश भइरहँदा पनि यो देशका राजनीतिक दलहरू के हेरेर बसेका होलान्, आफैसँग दिक्क हुन्छु। झोरामै कति बा, झोलामा के छ, जससँग भए पन्चार आइसकेको रहेछ। कुछो नै के, घराइसी सामान मात्रै बा। केही छैन, घराइसी सामान मात्रै छ। रिक्सा रोकेर झोला हेर्न खोजिरहेको पुलिसलाई मैले भने, उसले नहेरी छाडेन, झोला देखाइदिए। छेखा हो कि लागल बाका, मगनी हुन लागेको छ कि क्या हो। झोला हेरिसकेपछि उसले मेरो अनुहारतिर कुटिल हाँसो फ्याँक्दै जिस्काउने पारामा भन्यो। मलाई रिस उठ्यो, भनिदिए मेकअप के सामान लेलापे छेका हो कि के परिजे। मेकअपको सामान ल्याउनका लागि पनि मग्नी नै भइराख्नुपर्छ र। रिक्सावाला रिक्सा हिँडाउने तर्खर गर्दै थियो। के हो, हामी यहाँ त्यसै हुँदा हुँदै, रिक्सावालाले पाइडलमा पाइतालाको बल प्रयोग गर्दै गर्दा सडक छेउबाट आवाज आयो। मैले आवाज आएतिर हेरेँ, पहाडी मूलको एउटा अद्वैंशी वर्दीधारी मुसुमुसु हाँस्दै उभिरहेको थियो, हातमा बन्दुक बोकेर। सालाके उत्तरके चप्पलै चप्पल दिन न बहिन, सँगै आएकी दिदीले भनिन्। उनी पनि पहाडी मूलकै थिइन्। दिदीको घरमा पुग्दा झन्डै 1 बजेको थियो। दिदी आत्तिन थालिसक्नु भएको रहेछ। हतार हतार तयारीको क्रम सुरु भयो। मेरो श्रृङ्गार गरिदिने काम दिदीकी छिमेकी देउरानीले गरिन्। उनी लगभग मेरै उमेरकी थिइन्। पकाउने काम बिहानैदेखि थालिएको रहेछ। ती दिदीले पछाडि चुल्ठो बनाइदिनका लागि कपाल कोर्दिरहेका बेला उनले हातमा लगाएका चुडी छनछन गर्दै बजिरहेका थिए। उनका हात पनि घरिघरि मेरो आँखा पर्थे, किनकिन उनले लगाएका लाल चुडी मलाई असाध्य मन परे। एकपटक आफ्नो हातमा लगाइहेर्न मन लाग्यो। दिदी बडा निमन चुडी पेनेले बानी, कहाँ से कितनी। दिदीलाई यो चुडुली कस्तो राम्रो सुहाएको, कहाँ किन्नुभएको? मैले सोधेँ। आज देखेवाला आगुवासन बिहार ठिक गरिदिए त ऐसन चुडी त रौवा कि केतना पेने कि मिली मिली। आज हेर्न आउने केटाले मन पराइदियो भने यस्ता नाथी चुडी त कति लाउन पाउँछ कति? मेरो अनुहारमा नहेरेरै दिदीले ठट्टा गरिन्। उनका शब्द सुनेर छेउछाउमा उभिएका दिदीका नन्द र छिमेकी दिदीहरू मजाले हाँसे। सायद उनको ठट्टा स्वाभाविक थियो किनकि हाम्रो समाजमा समभएका स्त्रीहरूबीच त्यही खालकै ठट्टा हुने गर्छ। यता मलाई भने माघको त्यो जाडोमा कसैले झप्प पारेर पानी छ्यापिदिए जस्तो भयो। भित्रभित्रै थर्र काँपेँ। त्यसपछि म बोलिनँ, तर पनि आँखा भने लाल चुडीमा पुगिरहे। मेकअप सकेर दिदी भान्सातिर हिँडिन्, म चाहिँ छेउमा राखेको प्रतीक दैनिकमा आँखा डुलाउन लागेँ। तर त्यहाँ छापिएको एउटा समाचारको शीर्षक देखेर म छक्क परेँ। मलाई साँच्चै अनौठो लाग्यो। त्यसमा सप्रेको फर्सी जस्ता अक्षरमा लेखिएको थियो, वीरगन्जमा श्रीमती साटासाट गर्नेहरूको गोप्य क्लब। मैले फटाफट समाचार पढेँ, त्यसपछि त झनै छक्क परेँ। वीरगन्ज सहर जहाँ पर्याप्त दहेज नल्याएको नियममा बुहारीलाई जिउँदै जलाइन्छ, छोरा नजन्माएको भनेर घरबाट गलत्याइन्छ, कुनै केटी बाटोमा कुनै पुरुषसँग बोल्यो भने उसको चरित्रमाथि औँला ठडाइन्छ, छोरा नभएर पनि छोराछोरी मात्रै भएका बाबुआमालाई एकनिके त बेटे नै खे, मर्ला पर एकनिके क्रियाकर्म गरी, यिनीहरूको त छोरा नै छैन, मरेपछि यिनीहरूको काजक्रिया कसले गर्छ भनेर सामाजिक अवहेलना गरिन्छ। बिहे गर्ने बेलामा छान्नेले चिया र छोक्रा छुट्याए जस्तै गरी केटी छानिन्छ। यही समाजमा श्रीमती सेटासाट गर्ने आधुनिक गर्नेहरूको क्लब, विश्वास गर्नै मन लागेन। तीन बजेतिर केटा र उसका मानिसहरू आइपुगे। फेरि उही श्रृङ्खला जारी भयो। केटाको अगाडि टेबलमा कलश राखेर सामान्यमा बसिसकेपछि मेरो आँखा एकाएक केटाको आँखासँग जुझ्न पुगे। नहेरु भन्दा भन्दै पनि थाहै नपाइरहेछ, तर म जसँग भएँ। हातखुट्टा बाउडिएर आयो, आफूले टेकेको जमिन नै बासिए जस्तो लाग्यो। घाँटी सुकेर आयो, टाउको फनफनी गुम्यो, आँखामा एक्कासी औँसी छायो। तुरुन्तै मैले आफूलाई सम्हाल्न खोजेँ। देखेको कुरा सत्य होइन कि भनेर एकपटक मैले राम्ररी हेरेँ, तर आफ्नै आँखाले किन धोका खान्थ्यो? त्यो केटाको अनुहार देख्न साथ म करिब 6 महिना अगाडिको घटना सम्झेर तर्सेकी थिइन्। त्यो बेला बहिनी कान्ताको नागरिकता बनाउन भनेर हामी जिल्ला प्रशासन कार्यालय कलैया गएका थियौँ। आमा चाहिँ बजारमा अरू नै काम भएकोले शनाखत गरिदिएर हिँड्नु भएको थियो। नागरिकता बनाएर बहिनी र म बाहिर निस्कँदा पुलिसहरूले एउटा मान्छेलाई हत्कडी लगाएर अदालततिर लैजानका लागि गाडीमा हाल्न डोर्याउँदै गरेको देख्यौँ। सडकमा रमितीहरूको भिड थियो। मैले जिज्ञासा राखेँ, कहाँ भइल बा, के भएको हो? उहे दहेज त उही दाइजो त हो नि, धोती कुर्ता लगाएका पहाडी मुलका एकजना वयोवृद्धले भने। कहल जेतना जहेज न देहल कहके अपना मेरारू के देहमे आग लगा कि मोहल बा, उहे अपराधमे सजाय भोग्दा भने। जति दाइजो ल्याएन भनेर श्रीमतीलाई आगो लगाएर मारेको रहेछ, त्यही अपराधमा सजाय भोग्दैछ। त्यसपछि मैले त्यसको अनुहार निहालेर राम्ररी हेरेको थिएँ। त्यसपछि देख्दा मेरो आङ श्रृङ्ग भएको थियो। सोचेकी थिएँ यस्ता पापीहरू त जेलमै सडेको राम्रो। भोलिपल्टै मैले नारायणी दैनिकमा त्यही मान्छेको बारेमा खबर पढेँ। त्यसमा लेखिएको थियो, राजनीतिक दबाबपछि अपराधी थुनामुक्त। समाचार समाचार अनुसार एउटा राजनीतिक दलको दबाबपछि मुद्दा कमजोर बनाएर उसलाई हिरासत मुक्त गरिएको रहेछ। त्यो समाचार पढेपछि मलाई लाग्यो यसले फेरि अर्की कुन चाहिँ केटीलाई आफ्नो शिकार बनाउने भयो। राजनीति यति बदनाम किन भएको होला सोच्दा मात्रै पनि हैरान भएकी थिएँ। खतरङ्ग म झस्सङ्ग भएँ। भित्र भान्सामा सिसाको गिलास खसेछ। मैले आफ्नो सामान्यमा बसेको पुरुषलाई राम्ररी निहालेर हेरेँ। त्यो त्यही मान्छे थियो जसलाई मैले र बहिनीले कलैयाको सिडी अफिस अगाडि हत्कडीमा देखेका थियौँ। अब मलाई त्यहाँ बसिरहन साहस भएन। मुटु र कोशिकाहरूमा रगत होइन बिस बगे जस्तो भएर जिउ भतभती पोल्न थाल्यो। माथिल्ला दन्तलहर मुन्तिराका दन्तलहरसँग एक्कासी घर्षण गर्न थाले। अनुहारमा पनि पसिनाको मूल फुटे जस्तो भयो। मैले आफूलाई चाहेर पनि सम्हाल्न सकिनँ। बिना अनुमति अर्थात् अगाडि बसेकाहरूले जाऊ नभनिकन जुरुको उठेर भित्रको अर्को कोठामा गए। खाना खाएर हिँड्ने बेलामा त्यो केटाले भनेछ, हाम्रा लैकी ओत्ना पसन्द नाको परल, दोस्रो एक दु जगमै लैकी देख्ले बानी, ओने ना होइ तब सोचल जाइ। मलाई केटी त्यति मन परेन, अन्त पनि एक दुई ठाउँमा हेरिराखेको छु, त्यहाँ मिलेन भने विचार गरौँला। उसका शब्द सुनेपछि मलाई एक होल जङ्गली बारुलाले चिलेर गए जस्तो महसुस भयो, जिउरन किएर। साँझ म घर फर्केँ। आमाले के भयो भनेर सोध्नुभयो, तर म केही नबोली आफ्नो ओछ्यानमा गएर पल्टिएँ। जिउ रनक्करण केर ज्वरो आए जस्तो भएको थियो। मलाई साह्रै अपमान महसुस भयो। जीवनदेखि नै धिक्कार लाग्न थाल्यो। अहिलेसम्म बिहोरेका जिन्दगीका उतार चढाव सम्झँदै ओछ्यानमा पल्टिरहेँ। राति 8 बजीतिर भाइ खाना खानका लागि बोलाउन आयो। एकछिनपछि बहिन पनि आई, तर मैले सन्चो छैन, ज्वरो आउला जस्तो भएको छ भनेर टारिदिएँ। राति पनि म पटक्कै निदाउन सकिनँ। मनलाई जति सान्त्वना दिन खोज्दा पनि हिंताबोधको बाढी उर्लिरह्यो। हिँड्ने बेलामा उसले ओकलेका शब्दले मन कोक्याइरह्यो। म साँच्चै बिकाउ योग्य रहेनछु भन्ने महसुस भइरह्यो। के पुरुषहरू भनेका स्त्रीहरूको सौन्दर्यमा भुनभुन गर्दै रमाउने यौनमत्त भमरा मात्रै हुन्? डेक्चीमा छड्किरहेको बात जसरी मेरा मनमा पनि अनेक तर्कना छड्किन लागे। म आफ्नै ओछ्यानमा घोप्टो परेर सोचमग्न भइरहेकी थिएँ। डायरीसँग आफ्ना पीडा साटेर मन हलुङ्गो पार्ने प्रयास गरिरहेकी थिएँ। पुरुषहरू स्त्रीका रूपका पछि नलाग्ने भए महाभारत नै किन हुन्थ्यो? ब्राह्मणको युद्ध नै किन रचिन्थ्यो? ऋषि मुनिहरूको तपस्या किन भङ्ग हुन्थ्यो? सबै स्त्रीहरूको रूपको करामत त हो नि, मेरो मनले आफै उत्तर दियो। जुरुक उठेर ऐनामा मैले आफ्नो रूप हेरेँ। सुन्दरी नै नभए पनि यति धेरै अपमान खप्नुपर्ने गरेकी कुरूप अथवा कसैको श्रीमती बनेर छेउमा उभिनै नसुहाउने छु जस्तो लागेन। लगत्तै मलाई फोटोहरूको एल्बम पल्टाउन मन लाग्यो। फोटो हेर्दै आफूलाई समभएका केटीहरूको रूपसँग दाँचे। उनीहरूको दाँजोमा पनि साह्रै नराम्री देखिएन। हुन त जतिसुकै कुरूप अशिष्ट र बदमास भए पनि हरेक मान्छेले आफूलाई सुन्दर शिष्ट र भलात्मी ठान्छन्। यो मान्छेको अहम हो, कहिले नछुट्ने विशेषता हो। मनले नयाँ परिभाषा पहिल्याए चाहिँ लाग्यो कि त्यसो भए दुनियाँमा सबै केटीहरू ऐश्वर्य राय नै हुन्छन् त? रूपमा कमजोर केटीहरूको चाहिँ बिहे हुँदैन? सत्य त्यो पनि होइन। आखिर जुन केटाले पनि मेरो रूपमाथि कोट देखाएर किन छाड्छन्? के म साँच्चै सौन्दर्यविहीन नै छु? फेरि मनले फेरि प्रश्नको जठार हान्यो। वास्तवमा सौन्दर्य मान्छेको हेर्ने आँखामा हुन्छ, विचार र दृष्टिकोणमा हुन्छ। केही क्षणपछि नै मनले आफै उत्तर दियो। मान्छेको हेराइ बुझाइ र दृष्टिकोणको मूल आधार भनेको चाहिँ उसको सामाजिक र वैचारिक धरातल हो। त्यही धरातलका आधारमा मान्छेले सौन्दर्यप्रतिको आफ्नो दृष्टिकोण बन्दछ। आफ्नो रूपका बारेमा घोत्लिरहँदा सिएल पढ्दा मन पराउने साहिलसँग प्रेम विवाह नगरेकोमा पछुतो पनि लाग्यो। सोचेँ उसँग आफू खुसी बिहे गरेको भए यति चर्को अपमान त बिहोर्नु पर्ने थिएन। रानीगञ्जतिर घर भएको ऊ म भनेपछि हुत्तुक्कै हुन्थ्यो। आचरण पनि खराब थिएन, मेरो जस्तै कालो वर्णको थियो, भद्र र सुशील थियो। यद्यपि मैले उसको प्रेम प्रस्तावलाई स्वीकार्न सकिनँ सामाजिक आलोचनाकै डरले, कारण ऊ मुस्लिम थियो। त्यसपछि मैले उसैलाई सम्झिरहेँ। मलाई पछुतोले भदभती पोलिरह्यो। त्यसबेला मलाई सामाजिक संस्कार विरुद्ध विद्रोह गरेकै भए हुन्थ्यो जस्तो लागिरहेको थियो। जुन बेला मलाई प्रेम प्रस्ताव आएका थिए त्यस बेला मैले नै निर्णय लिन सकिनँ। अहिले प्रस्ताव आइदियोस् भन्छु तर कसरी आँखा पनि लगाउँदैन। मलाई लाग्छ मान्छेको जीवन पनि साँच्चै दुरूह छ। अवसर आएका बेला निर्णय गर्न सक्दैन, अवसर घुमेपछि पछुताउँछ। फेरि अवसर आइदियोस् भन्छ तर अवसर समयको बहाव जस्तो छ, कहिले फर्केर आउँदैन। प्रेमको विषयमा पछुता लागिरहेकै बेला मलाई छिमेकी गाउँकी साथी निला झाको याद आयो। श्रुति सम्वेकमा तपाईँ यतिन्जेल कृष्ण अविरलको उपन्यास लालचुडीको वाचन सुन्दै हुनुहुन्थ्यो। यो वाचनसँगै आजलाई कार्यक्रम श्रुति सम्वेकबाट बिदा लिने बेला भएको छ। हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक उज्यालो 90 नेटवर्क पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। इमेलका लागि shrutiआई श्रुति एट युएनएन डट कम डट एनपी। हवस् त अर्को साता लालचुडीको छैठौं श्रृङ्खला लिएर आउनेछौं। त्यसअघि शुक्रबारको श्रृङ्खलामा अर्को कुनै गद्य वाचन हुनेछ। तबसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्री।